نحمده ونصلي على رسوله الكريم اما بعد فاوز بالله من الشيطان الرجيم اللہ تعالیٰ کی توفیق سے نماز خوف کا بیان دیکھیں گے پیج نمبر ہے 357 اب سوال پیدا ہوتا ہے کہ صلاۃ الخوف کیا ہوتی ہے تھوڑا سا اس کو نوٹ کر لیجئے گا دیکھیں ہر نماز نماز ہے نا لیکن کبھی کبھی حالات ایسے بن جاتے ہیں کہ فرض نماز کا وقت بھی ہوتا ہے لیکن آپ کے دماغ پہ کوئی خوف بھی ہے وہ دشمن کا خوف ہو سکتا ہے وہ جنگ کے میدان میں کھڑے ہونے کا خوف ہے کہیں حادثہ ہو گیا گاڑی سے نکلنے کا خوف ہے کوئی ایسے حالات کہ جب آپ پرسکون ہو کر فوکسڈ ہو کر نماز ادا نہ کر سکیں ٹھیک ہے ان حالات میں کیا سیدھی سی بات تھی کہ کہہ دیا جاتا نماز نہ پڑھو اللہ نے کہہ دیا ایئرپورٹ پہ ہو تو سیکیورٹی کا خوف ہے باہر پبلک پلیسز میں پڑھے ہو تو لوگ کیا کہیں گے ہم نے تو 100 قسم کے خوف پالے ہوئے نا خاص طور پہ میں نے اور آپ نے اس ٹاپک کو اس سوچ کے ساتھ سننا ہے کہ نماز جنگ کے حالت میں بھی معاف نہیں اور نماز نہیں جماعت کی نماز تو پھر آپ کی میری باقی چیزوں کا کیا حال ہوگا بات سمجھ رہے ہم صرف فقہی باتوں کے لیے نہیں پڑھ رہے ان حدیثوں کو ہم اس میں اسپرچویلٹی بھی لے کر آئیں گے کہ اے اللہ تو نے اس نماز کے لیے اتنا اہتمام سکھا دیا کہ نماز جنگ کے دوران بھی اس طرح سے پڑھائی جائے گی اور اس کا ذکر سورۃ نساء میں ڈیٹیل سے آتا ہے قرآن پاک کی تفسیر کے دوران تو پہلا باب ہے اس کا صلاۃ الخوف جنگ نماز پڑھنا عن عبداللہ ابن عمر رضی اللہ عنہما قال غزوت مع رسول اللہ صلی اللہ علیہ وسلم قبل نجد فوازینا العدو فصاففنا لهم فقام رسول الله صلى الله عليه وسلم يصلي لنا فقامت طائفة معه وأقبلت طائفة على العدو وركع رسول الله صلى الله عليه وسلم بمن معه وسجد سجدتين ثم انصرفوا مكان طائفة التي لم تصلي فجاءوا فرقى رسول الله صلى الله عليه وسلم بهم رقة وسجد سجدتين ثم سلم فقام كل واحد منهم فرقى لنفسه رقة وسجد سجدتين یعنی حضرت عبداللہ بن عمر رضی اللہ عنہما سے روایت ہے کہ انہوں نے فرمایا کہ میں ایک دفعہ رسول اللہ صلی اللہ علیہ وسلم کے ہمراہ نجد کی طرف جہاد کے لیے گیا جب ہم دشمن کے سامنے صف آرا ہوئے صف آرا کیا سٹیپس صفے بنا دی روز بنا دی تو رسول اللہ صلی اللہ علیہ وسلم ہمیں نماز پڑھانے کے لیے کھڑے ہوئے ایک گروہ آپ کے ساتھ کھڑا ہوا اور دوسرا گروہ دشمن کے مقابلے میں ڈٹا رہا پھر رسول اللہ صلی اللہ علیہ وسلم نے اپنے ہمراہی گروہ کے ساتھ ایک رکوع اور دو سجدے کیے اس کے بعد جو لوگ اس گروہ کی جگہ چلے گئے جس نے نماز نہیں پڑھی سمجھے پوری مسلمان جو فوج تھی وہ دو حصوں میں بٹی کچھ نبی صلی اللہ علیہ وسلم کے ساتھ نماز کے لیے کھڑے ہو گئے باقی اپنی اپنی جگہوں پہ پوزیشنز لے کے کھڑے ہو گئے کہ اگر دشمن نے حملہ کیا تو ہم ان کے ساتھ مقابلہ کریں گے اب نبی صلی اللہ علیہ وسلم نے ایک رکعت پڑھائی جو یہ رکعت پوری ہوئی نبی صلی اللہ علیہ وسلم اپنی جگہ پہ کھڑے رہے جس گروہ نے پڑھ لی یہ پیچھے واپس چلا گیا عہد ہو رہی ہے نا انہوں نے جا کر پوزیشن سنبھالی شرچے کے بولے نہیں بیچ میں یہ یاد رکھیے گا نماز میں اس قسم کی موومنٹ جو ضرورتاً کرنی پڑے کی جا سکتی ہے شرط ایک ہے کہ بولیں گے نہیں بولنے سے نماز ٹوٹتی ہے اب کیا ہوا وہ جو پیچھے دوسرا گروہ تھا وہ واپس آیا ٹھیک ہے اب یہاں سے آگے سنیے کہ نبی صلی اللہ علیہ وسلم ہمیں نماز پڑھانے کے لیے کھڑے ہوئے ایک گروہ آپ کے ساتھ کھڑا ہوا اور دوسرا گروہ دشمن کے مقابلے میں ڈٹا رہا پھر رسول اللہ نے اپنے ہمراہی گروہ کے ساتھ ایک رکوع اور دو سجدے کیے اس کے بعد یہ لوگ اس گروہ کی جگہ چلے گئے جس نے نماز نہیں پڑھی تھی جب وہ آئے تو آپ نے ایک رکوع اور دو سجدے کیے اور سلام پھیر دیا پھر ان میں سے ہر آدمی کھڑا ہوا اور ایک ایک رکوع اور دو دو سجدے اپنے پورے کیے سمجھ آئیے بات آپ کہتے ہیں کہ تقریباً 8 سے 10 قسم کی ڈفرنٹ صلاۃ الخوف ہے نبی صلی اللہ علیہ وسلم سے آپ یہ نجد کے طرف آپ گئے تو اس طرح سے پڑھی کہ نبی صلی اللہ علیہ وسلم نے ایک پڑھی آدھے لوگوں نے آپ کے ساتھ ایک رکعت پڑھی واپس چلے گئے نبی صلی اللہ علیہ وسلم جب دوسری رکعت کے لیے کھڑے ہوئے تو دوسرے آ گئے ٹھیک ہے یہ کھڑے ہو گئے ادھر اب جب دوسرے آ گئے تو انہوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ ایک رکعت پڑھی اس رکعت کے بعد نبی صلی اللہ علیہ وسلم نے سلام پھیر لیا نا تو کیا ہوا کہ پورے لشکر نے ایک ایک رکعت پڑھی تھی جو ہی اللہ کے نبی نے سلام پھیرا تو دونوں گروہوں نے پھر ٹرن لے کر یہ جو کھڑے تھے نا انہوں نے اپنی پھر دوسری رکعت خود پوری کی اور یہ جب واپس پیچھے گئے تو انہوں نے آ کر اپنی پہلی پوری کی اب اس میں کیا ہوا امام کی بھی دو مقتدیوں کی بھی دو یہ سمپل طریقہ ہے اچھا کبھی کیا ہوتا تھا بہت انٹرسٹنگ بھی لگتا ہے اور واقعی دل خوف زدہ بھی ہو جاتا ہے کہ ہمیں نمازیں کتنی کیئر لیس لگتی ہیں اور جماعت کے ساتھ بھئی کہتے سارے پڑھ لو جو الگ الگ پڑھ لو بعد میں پڑھ لینا قسطوں میں اور بعض دفعہ جنگوں میں تو دوسری جگہ گئے ہوتے تھے، قصر بھی ہو سکتی تھی، لیکن اتنا اہتمام، اور یاد رکھے یہ رو پڑتا تھا دشمنوں پہ جس کی وجہ سے مسلمانوں کو فتح ہوتی تھی. بات سیکھا آپ نے صلاۃ الخوف کیسے پڑھائی. نبی صلی اللہ علیہ وسلم کھڑے ہوئے، پیچھے سے ایک گروہ آیا، اس نے آپ کے ساتھ نماز پڑھی، ٹھیک ہے، ایک رکعت پڑھ کے وہ پیچھے چلے گئے. پھر اس کے بعد دوسرا گروہ آ گیا، نبی صلی اللہ علیہ وسلم نے ان کو دوسری رکعت پڑھائی. اب نبی صلی اللہ علیہ وسلم سلام نہیں پھیرتے تھے، تو ایک گروہ جو دو رکعت پڑھ جاتا نا، پھر وہ جب سلام پھیرتا تو اللہ کے نبی کھڑے ہو جاتے، تو پہلا گروہ آتا، پھر آپ اس کو دوسری رکعت پڑھاتے. یعنی اس صورت میں نبی صلی اللہ علیہ وسلم کی چار ہو جاتی، امام کی اور مقتدیوں کی دو دو ہو جاتی. تو اس کے اتنے خوبصورت طریقے ہیں، 8-10 طریقے. یہ نماز نبوی جو آپ کو میں نے ریکمینڈ کی، اس میں آپ کو صلاۃ الخوف کے 5-6 طریقے ملیں گے. واقعی دل کو کچھ ہوتا ہے سوچ کے، اتنا سامان بھی اٹھائے. قرآن میں بھی آیت آئے گی، پڑھیں گے کہ جب یہ آیت نازل ہوئی اور مسلمانوں نے جماعت سے نماز پڑھی، ظہر کی نماز تھی، تو دشمنوں نے کہا کہ دیکھو تمہیں کتنا اچھا موقع ملا تھا کہ تم مسلمانوں پہ حملہ کر دیتے. تو لوگوں نے کہا کوئی بات نہیں، ابھی ایک اور نماز آنے والی ہے کہ جو ان کو اپنے بیوی بچوں مال جان سے بھی پیاری ہے. اشارہ تھا عصر کی طرف، دشمن ادھر بیٹھ کے پلاٹنگ کر رہے ہیں کہ اچھا جوں ہی عصر کی نماز کا وقت آئے گا یہ نماز پڑھیں گے، ہم پیچھے سے حملہ کریں گے. اب اللہ کے نبی کو نہیں پتا، تو اللہ کو تو پتا تھا، آپ نے اس سے پہلے یہ حکم دیا. کیا اب آپ نے سب نے نہیں پڑھنی، آدھے پڑھیں گے آدھے پیچھے آدھے بعد، پھر وہ کردار کیا تھا. آج آپ ذرا اپنے نیچے روڈ پہ، سڑکوں پہ، گلیوں میں، شادی ہالوں میں، مالز میں پھرتے مسلمانوں کو سوچیے، ہے یہ کیفیت؟ یعنی آج اگر جس طرح 7-9 رش آورز ہوتے ہیں یا ادھر 3-5 رش آور ہیں، صاف پتہ ہے کہ اسکولوں کے ڈسمسل ٹائم ہے، جاب سے لوگ آتے جاتے ہیں. اگر دن میں 5 بار اٹلانٹا اور دوسرے ملکوں کی شہروں کی روڈ جام ہو جائے، کیوں کہ ہر گاڑی کا رخ مسجد کی طرف ہے، تو کیا یہ پبلسائز نہ ہو جائے بات کہ جی دن میں 5 بار یہ لوگ نماز کے لیے جمع ہوتے ہیں؟ لیکن ہم اس چیز کو اتنی اہمیت نہیں دیتے. تو اس کے لیے بہت ضرورت ہے. مجھے اس کا ایک اچھا آئیڈیا لگا، آپ اپنے بچوں کے لیے بھی یہ کر سکتے ہیں. انہوں نے کہا کہ ہمارے بیٹوں نے اپنے دوستوں کے ساتھ مل کر ایک واٹس ایپ گروپ بنایا ہے جس کو حی علی الصلاح، حی علی الفلاح، کم ٹو سکسیس نام رکھا ہے. تو وہ اس میں ہر اس کا نمبر ایڈ کرتے ہیں جو یہ چاہتا ہے کہ اس کو نماز کا ریمائنڈر دیا جائے، تو پھر زور وقت پہ وہ میسج دیتے ہیں. یعنی ایک قسم کا ایک کمیونیکیشن گروپ بن گیا کہ ہم نے ایک دوسرے کو نماز یاد کرانی ہے کہ تم نماز پڑھ لو. اور جن کے اندر الارم لگے ہوتے ہیں وہ تو گھڑبڑا کے اٹھ جاتے ہیں، ان کو تو نیند ہی نہیں آتی کیونکہ ان کو پتا ہے کہ ہماری نماز چلی جائے گی. تو نماز کا اہتمام بہت ضروری ہے، اللہ تعالیٰ ہمیں اس کی توفیق دے. ایک اور طریقہ، صلاۃ الخوف رجالا و رکبانا، پیادہ یعنی پیدل اور سوار ہو کر نماز خوف ادا کرنا. وانہ رضی اللہ عنہ، یعنی عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے، قال عن النبی صلی اللہ علیہ وسلم وان کانوا اکثر من ذلک فلیصلوا قیاما و رکبانا. حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ سے روایت میں اس قدر اضافہ ہے، یعنی اسی حدیث کے آگے ایکسٹرا بات کے، کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اگر دشمن اس سے زیادہ ہوں تو پیادہ اور سوار جس طرح ممکن ہو نماز پڑھیں. شدت قتال کے وقت ایک رکعت بھی ادا کی جا سکتی ہے، بلکہ اشاروں سے ادا کرنا بھی جائز ہے. یعنی بعض دفعہ صرف ایک رکعت بھی پڑھی صحابہ نے، بعض دفعہ اپنے گھوڑوں کے اوپر، گھوڑوں کے رخ پہ جدھر جنگیں کرتے تھے اور ساتھ نماز کی نیت کر لیتے تھے. یہ 1-to-1 جنگ تھی. انہوں نے یہی لکھا ہے کہ دشمن تھوڑے ہیں تو اس طرح بھی پوسیبل ہے، لیکن دشمن اتنا زیادہ ہے کہ یہ پروٹوکول بھی نہیں چل سکتا جو دیکھا ہے. تو جو جہاں بیٹھے ہیں اشاروں سے نماز ضرور پڑھیں گے. پھر ایسی نمازی قوم سے دشمن کیوں نہ ڈرے. پھر آگے دیکھیے گا، صلاۃ الطالب والمطلوبی راکبن و ایما، تعقب کنندہ اور تعقب شدہ کا سواری پر اشارے سے نماز پڑھنا. تعقب کنندہ کون ہوتا ہے؟ عقب کہتے ہیں ایڑی کو، پیچھے سے، عقیب یا عقاب بھی اسی سے آتا ہے، جو کسی کا پیچھا کر. تعقب شدہ کون ہے؟ جس کا کو پیچھا کر رہا ہے. تو پھر کس طرح ہوگی؟ اشاروں سے نماز پڑھی جا سکتی ہے سواری پہ. وانہ رضی اللہ عنہ قال قال النبی صلی اللہ علیہ وسلم لنا لما رجع من الاحزاب لا یصلین احد الاسر الا فی بنی قریظہ تھا فادرک بعدہم الاسر فی الطریق فقال بعضهم لا نصلي حتى ناتيها وقال بعضهم بل نصلي لم يرد منا ذلك فذكر للنبي صلى الله عليه وسلم فلم يؤتف احدا منهم. حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے، انہوں نے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم جب جنگ احزاب سے واپس ہوئے تو ہم سے فرمایا ہر شخص قبیلہ بنو قریظہ میں پہنچ نماز پڑھے. بعض لوگوں کا سر کا وقت راستے ہی میں آ گیا تو انہوں نے کہا ہم جب تک وہاں نہیں پہنچیں گے نماز نہیں پڑھیں گے، لیکن بعض کہنے لگے کہ ہم ابھی نماز پڑھتے ہیں کیونکہ رسول اللہ کا مقصد یہ نہیں تھا. پھر انہوں نے رسول اللہ صلی اللہ علیہ وسلم سے اس بات کا تذکرہ کیا تو آپ نے کسی پر اظہار ناراضگی نہ کیا. اب یہاں یہ بات تھوڑی سی پڑھیے گا کہ بعض صحابہ نے رسول اللہ کے اس فرمان کا یہ مطلب لیا کہ راستے میں کسی جگہ پر پڑاؤ کیے، پڑاؤ کس کو کہتے ہیں؟ سٹاپ اوور، رکنا، پڑاؤ کیے بغیر ہم جلدی پہنچے. انہوں نے نماز قضا نہ کی اور اسے سواری پر ہی ادا کر لیا، جبکہ دوسرے صحاب نے آپ کے فرمان کو ظاہر پر محمول کیا، یعنی اس کے ظاہری معنی لیے. محمول کرنا کیا تھا؟ قیاس کرنا، امیجن کرنا، سوچنا کہ اگر تعمیل حکم میں نماز دیر سے بھی ادا ہوئی تو ہم گناہ گار نہ ہوں گے. چنانچہ فریقین کی نیت درست تھی، اس لیے کوئی بھی قابل ملامت نہ ٹھہرا. اور اگر آج کے دور کے مسلمان وہاں ہوتے، یہ بنو قریظہ کا پیچھا کر رہے تھے. یہ واقعہ پڑھیں گے انشاءاللہ، بہت خوبصورت اور ایمان افروز واقعہ ہے. غزوہ احزاب میں اس کا بہت ڈیٹیل سے ذکر ہے کہ جب غزوہ خندق ہوئی مختلف طرف سے لوگ آئے، انہوں نے مسلمانوں کو ختم کرنے کے لیے کا کیا، تو اونلی مسلمز کے پاس جو ایک ریسورس تھا وہ مدینہ تھا. تو مدینہ کے اندر جیوز تھے، جیوز نے اللہ کے نبی سے یہ معاہدہ کیا ہوا تھا عیسیٰ کے مدینہ کی صورت میں کہ اگر باہر سے حملہ ہوگا تو ہم آپ کا ساتھ دیں گے. اب باہر والوں کو تو اپنے خندق کھود کر باہر روک دیا کیونکہ سٹاپ ہیئر، لیکن یہ بنو قریظہ مدینہ میں رہتے ہوئے آ کے اندر سے انہوں نے غداری کر دی تھی. تو اللہ کے نبی نے ان کے بارے میں یہ کہہ دیا تھا. غزوہ خندق بہت اعصاب شکن جنگ تھی، یعنی ٹینشن اور سٹریس والی جنگ تھی. آپ نے جب اسے ایک مہینے کی جنگ کے بعد جب دشمنوں پہ روب تاری ہو گیا، سب چلے گئے، گھر آئے تو ہتھیار اتارنے لگے تو جبرائیل آ گئے. کہا آپ کیسے ہتھیار اتارے، ابھی فرشتوں نے تو نہیں اتارے. کیا ہوا؟ کہا بنو قریظہ کا آپ ذرا مزہ چکھائیں. اللہ نے حکم دیا، فوراً اللہ کے نبی نے ایک کال دی. صرف ہم تو تھک جاتے ہیں اتنی جلدی. ایک کال دی کہ تم میں سے کوئی شخص بنو قریظہ کے قلعے، جو وہاں سے اگر چلتے تو مراد تھا کہ عصر تک پہنچ جائیں گے، کہ عصر کی نماز سے پہلے پہلے وہاں سب پہنچ جائے. کوئی چون نہیں، کوئی چرا نہیں، کوئی بہانے نہیں، کوئی تھکے ہوئے نہیں. ایک مہینے کا سٹریس تھا. قرآن کہتا ہے وہ زلزلو زلزالن شدیدہ، ہلا مارے گئے، کلیجے حناجر پہ آ گئے، کلیجے حلق میں آ گئے، اتنا خوف سٹریس سہا، اس کے باوجود چل پڑے. ہم تو پتہ نہیں کیا کیا قرار دادے پیش کرتے ہیں، ہم پہ ظلم بہت ہو رہا ہے، ہم اوور برڈن ہو رہے ہیں، ہمیں آج بھی بلا رہے ہیں، کل بھی بلا رہے ہیں، یہ بھی کہتے ہیں، وہ بھی کہتے ہیں. صحابہ سمے نہ بتانا تھے، لگتا ہے وہ تو ذہن دماغ عقل یوز ہی نہیں کرتے تھے. اور یہی ہوا، سفر تو شروع ہو گیا، کچھ نے کہا نماز کا وقت آ گیا تو پڑھ لیتے ہیں، اور کچھ نے کہا نہیں وہاں پڑھیں گے کیونکہ اللہ کے نبی نے کہا. دیکھیں دو کنٹرڈکشن والی باتیں نا، آج اس پہ دو مسجدیں بن چکی ہوتی، مینجمنٹ ٹوٹ چکی ہوتی اور معاشرہ گروتھ ہوتی، ایک مسجد سے دو مسجدیں نکل چکی ہوتی. انہوں نے کہا نہیں، اب کچھ نے پڑھی کچھ نے نہیں پڑھی. وہ ایک دوسرے کو برا بھلا نہیں کہتے تھے. یاد رکھیے جتنے مرضی مسلم گروہ کام کریں دین کا، نو پرابلم، دین کو نقصان نہیں ہوتا، شرط یہ ہے کہ ایک دوسرے کو برا بھلا نہ کہے. جب ایک دوسرے کے دین کو، مسلک کو، ایک دوسرے کی شخصیات کو نشانہ بنا کر پھر لوگوں کو ان کے خلاف باتیں کریں ادھر سے ادھر، یہ غلط چیز ہوتی ہے. آپ کو جو سمجھ آتا ہے آپ کر لیجئے، آپ کے سامنے جو پوائنٹ ہے آپ اس کو دیکھیے، لیکن دوسرے کو برا نہ کہیے. تو اب یہاں یہ جو باب ادھر آیا کہ تعاقب جس کا کیا یا کیا جا رہا ہے، تو مراد یہ کہ صحابہ کا لشکر تھا نا، پیچھا کرنے جا رہے ہیں تو سواریوں پہ اشارے سے بھی نماز پڑھ، یعنی یہ انہوں نے جو کیا، ذرا اس پہ بھی غور کیجیے. کچھ نماز کے لیے رکتے تو لیٹ ہو جاتے ہیں، تو انہوں نے کہا اچھا نماز بھی پڑھنی ہے، تو تطبیق کیسے کی، یعنی خو دیکھیں جس لائک وہ کہنا چاہیے، اس حکم کی امپلیمنٹیشن کیسے کی کہ چلتے چلتے نماز بھی پڑھ لیتے ہیں، نہ رکے، وقت پہ پہنچ بھی گئے، نماز بھی نہ قضا ہوئی اور پہنچ بھی وقت پہ گئے. انڈرسٹینڈ کریں تو کیسا ان کا فہم اور فراست تھی. تو بہرحال یہ ایک مختصر سا تعلق تھا صلات الخوف کا، لیکن اس کی مزید ڈیٹیلز آپ پھر نماز نبی میں سے پڑھ سکتے ہیں. اگلا ٹاپک جو ہے وہ آپ کے لیے بہت ہی خوبصورت ہے، سال میں دو ہی بار صورت پڑتی ہے لیکن ہر سال بھول جاتا ہے عید آنے تک، تو ابھی سے پڑھنا شروع کر دیں تاکہ آپ کو اچھا لگے. چلیے اگلا ٹاپک آج کا دیکھیں گے، کتاب العیدین پیج نمبر 359 ہے. عیدین، عید کی جمع، عیدین دو عیدیں. دیکھیں لفظ عید کو عید کیوں کہتے ہیں؟ عادی ہونا کیا کہتے ہیں؟ عادت کس کو کہتے ہیں؟ ایک ہی چیز، گھوم گھوم کر واپس آنا. ईद को ईद इसलिए कहते हैं कि ये दिन घूम घूम कर वापस आता है, ठीक है। तो इसको फिर त्यौहार के तौर पर खुशियों के मौके पे जो 2 दिन आते हैं, जो 2 साल के दिन है, उस पर इस्तेमाल होता है। अल हिराब व दरक यौम अल ईदी, ईद के दिन बर्छियों और ढालों से जिहादी मशक करना। अब ये क्या था? अरबों का गेम था, वो बर्छियों से खेलते हैं। आपने कभी भी कोई तारीखी ड्रामों में देखा होगा। तो कह रहा है कि ईद के दिन क्या किया जाए। अनायशा रदी अल्लाह अनहा قالت دخل علي الرسول صلى الله عليه وسلم وعندي جاريتان تغنيان بغناء بؤس فتجا على الفراش وحول وجهه ودخل ابو بكر فانتحرني وقال مزمارة الشيطان عند النبي صلى الله عليه وسلم فاقبل عليه رسول الله صلى الله عليه وسلم فقال دعهما فلما غفل غمستهما فخرجتا। बड़ी खूबसूरत रिवायत है हज़रत आयशा से, कहती हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मेरे पास तशरीफ़ लाए, इस वक्त मेरे यहाँ 2 लड़कियाँ यानी छोटी बच्चियाँ ना, ये देखिए यहाँ लफ्ज़ जारिया आया है, तो जारिया से फ़ौरन जहन में ले आइए आज के दौर में 5-6 साल की बच्ची जो बड़ी खूबसूरत लगती हैं, फुदकती हुई, छोटी, अच्छी अच्छी तोतली सी बातें करती हैं, तो यंग बिल्कुल अर्ली बच्चियाँ थी। तो 2 बच्चियाँ बैठी थी जंगे बुआस के गीत गा रही थी। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुँह फेर कर लेट गए। इतने में हज़रत अबू बकर सिद्दीक आए तो उन्होंने मुझे डांटा। कौन थे अबू बकर? आयशा के बाप थे। तो डांट कर कहा कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हजूर ये शैतानी आवाज है। इस पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इनकी तरफ मुझे फरमाया इनको छोड़ दो। फिर जब अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु को गाफिल हुए तो मैंने इन लड़कियों को इशारा किया और वो चली गई। इस रिवायत के आखिर में है कि ये वाकया ईद के दिन हुआ जबकि हबशी मस्जिद में बर्छियों और ढालों से जिहादी मशकों में मसरूफ थे। यदि इस गाने बजाने की दलील नहीं है क्योंकि एक रिवायत में हजरत आयशा ने वजाहत की कि वो दोनों मारूफ गुलूकाराए नाती सिर्फ आम लड़कियां थी जो ईद के दिन इजहार मुसर्रत कर रही थी और गा क्या रही थी ये पढ़ लीजिए। बिगिनाई बुआस, जंगे बुआस एक जंग थी उनकी, बहुत तवील अरसा चली, तो जिहादी नज्में थी ये। तो क्या पता चला कि ईद के दिन कोई ऐसा तराना, कोई नज़म, कोई ऐसे नशीद जिसमें म्यूजिक ना हो, जज्बात को भड़काने वाली कोई गंदी चीज़ ना हो, तो करी जा सकती है। और दूसरी बात है कि हज़रत अबू बकर की गैरत देखिए कि अल्लाह के नबी के घर में उनको ये भी अच्छा नहीं लगा। इसलिए ये जो नशीद होते हैं या ये बहुत लेस कह लीजिए कि इनका लेवल होना चाहिए ज़िंदगी में। बाद जब मैंने देखा गाने छुड़ाकर पर जब हम नशीद पे बच्चों को लाते हैं तो वे कुरान नहीं सुनते। तो बस ये एक बीच का मिडल वे तो बना लीजिए लेकिन हर वक्त नशीद ना सुनते रहे, ये चीज़ है। और ख़ास तौर पर फिर अगर उसमें अजीबोगरीब चीज़ें होंगी तो, लेकिन इससे पता क्या चला कि ईद के दिन खुशी के इजहार के तौर पर कुछ इस किस्म का एहतमाम हो सकता है। फिर अगला बाब के अल अक्लु यौम अल फित्री कबल अल खुरूज, ईद उल फित्र के दिन नमाज के लिए निकलने से पहले कुछ खाना। अन अनस रदी अल्लाह अन्हु काला काना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ला यक्दु यौम अल फित्री हत्ता याकुल तमराती वफी रवायत अन्हु काल व याकुलु हुन्न वित्रन। हजरत अनस से रिवायत है उन्होंने फरमाया कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने ईद उल फित्र के दिन जब तक चंद खजूरें न ली, यानी जब तक आप ईद उल फितर के दिन चंद खजूरें न खा लेते, नमाज के लिए ना जाते, और इन्हीं में से एक रिवायत है कि अब ताक अदद में खजूरें खाते थे। क्या पता चला कि ईद उल फितर के दिन नमाज से पहले मीठी चीजें खाना पसंदीदा है, शरबत नोश करना भी सही है। अगर घर में मुयसर ना हो तो रास्ते में या ईदगाह पहुँच कर खा पी ले, इसका तर्क मतरूक है, बेहतर है कि ताक खजूरों को खाया जाए। क्या पता चला कि ईद उल फितर क्या होती है? रोजे रखने का एक इनाम होता है ना, 30 या 29 दिन आपने सुबह उठकर सहरी खाई और फिर भूखे रहे, राइट। अल्लाह ताला कहते हैं कि अब अगले दिन तुम नमाज से पहले खाओ, बात समझ गए, यानी एक तोहफा है। तो मीठी चीज खानी चाहिए, खजूर है तो बहुत अच्छा है, मीठा है कुछ है, लेकिन ये किसी रिवाज में मैंने नहीं पढ़ा कि वो सवैयां हो और दूध वाली हो और शेर खुरमा हो और उसके ऊपर वो चीनी डाली जाए, लेकिन ये हमारा कल्चर है, इट्स फाइन, कोई गुनाह भी नहीं है, ठीक है। अच्छा अब आप बच्चों को सवैयां खाएं, वो कहते हैं हमें एक चॉकलेट दे दें, वो भी तो मीठा ही होता है ना, तो आप उनको फतवा दे दें नहीं सवैयां खाना सवाब है, चॉकलेट खाना हराम है, तो आप उसको खजूरों पे चढ़ा हुआ चॉकलेट दे दें। वो चॉकलेट वाली खजूरें भी होती हैं, लेकिन बाहर आ जाके कोई भी मीठी चीज़ खा सकते हैं। अच्छा ये सुन्नत हमें बड़ी याद है, मीठी सुन्नतें हमें बिल्कुल नहीं भूलती हैं। अच्छा अब अगली हदीस में पढ़ लीजिए। अब सवाल आपके जहन में ईद उल अधा का आना चाहिए, तो ईद उल अधा क्या है? अल अक्लु यौम अल नहरी, ईद उल अधा के दिन खाने का बयान। अच्छा इससे क्या फर्क पड़ता है? अब जो लोग अक्ल इस्तेमाल करते हैं या बहुत ज्यादा नबी सल्लल्लाहु अलैहि वसल्लम की बातों पे चींचरा करते हैं, कहते क्या फर्क पड़ता है, खा लो मीठा, ये है वो है, सुन्नत। अल्लाह के नबी कौन थे? लकद कान लकुम फी रसूलिल्लाह उस्वतुन हसना, तो सुन्नतों पे अमल करना है हमने। तो ईद उल अधा के दिन डिफरेंट बात है, ईद उल फितर की नमाज से पहले मीठा खाना लाजमी है और ईद उल अदहा से पहले नहीं खाते थे। कैसे? अनिल बराए रदी अल्लाहु अन्हु काला समेतु नबी सल्लल्लाहु अलैहि वसल्लम यख्तुबु फकाल इन्न अव्वला मा नब्दौ बिही फी यौमिना हाजा नुसल्लिया सुम्मा नर्जिया फननहरा फमन फाला फकद असबा सुन्नतना। हज़रत बरा बिन आज़ब रज़ियल्लाहु तआला अन्हु से रिवायत है, उन्होंने कहा, हम मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को खुतबा इरशाद फरमाते सुना। आपने फरमाया, आज के इस दिन में पहला काम जो हम करेंगे वो ये है कि नमाज पढ़ेंगे, फिर वापस जाकर कुर्बानी करेंगे। तो जिसने ऐसा किया इसने हमारे तरीके को पा लिया। इमाम बुखारी इस हदीस पर जो बाब बांधते हैं वो कह के मुसलमानों के लिए ईद के दिन पहली सुन्नत का बयान। इमाम अहमद तिरमिजी और इब्ने माजा की ये रिवायत है, रसूलुल्लाह ईद उल अदहा के दिन वापस आकर अपनी कुर्बानी का गोश्त तनावुल फरमाते थे। अब आप देखिए दोनों की हिकमत। ईद उल फितर चूँकि रोज़ों के बाद आती है इसलिए कहा कि तोहफे में खा लो, डिफरेंट लगेगा ना इतने दिन के बाद उस वक्त सुबह खाना। दूसरी एक और वजह भी है, ईद उल फितर निस्बतन देर से बढ़ते थे, यानी खूब सूरज खुल जाता, आज की जुबान में आप कह लीजिए कि 9-10 बज जाएं तो उस वक्त आप पढ़ते थे। लेकिन ईद उल अदहा जो है ना, सनराइज के फौरन बाद उसकी नमाज हो जाती थी। ठीक है, एक वजह इतनी सुबह अर्ली, बिल्कुल फजर के फौरन बाद का वक्त था। क्यों? उस जाके कुर्बानी करनी होती है। आप खुद देखते हैं पाकिस्तान में कितना काम होता है लोगों को, तो जो लोग जल्दी जल्दी कर लें वो फारिग हो जाते हैं, तो इसलिए फिर ईद उल अदहा के लिए पहले नहीं खाते थे। दूसरी बात है कि ईद उल अदहा के मौके पर हम कुर्बानियाँ करते हैं, तो कुर्बानी का गोश्त खुद खाना अच्छा है ना, तो फिर कुर्बानी के गोश्त से एक किस्म का रोज़ा इफ्तार करने वाली बात होती है। अब इसमें बहुत सारे सवाल आपके जहनों में उठने चाहिए और उठते भी होंगे, और वो क्या है कि जी कुर्बानी यहाँ नहीं की, तन में की, वो बाद में करेंगे। जो बेस्ट कर सकते हैं, आपका अपना बकरा आज नहीं होना कल है तो कल तक तो रोज़ा नहीं रखेंगे, किसी दोस्त का है तो उसके से गोश्त ले ले, कुछ नहीं है, लेकिन वट एवर बेस्ट यू कैन डू इट। सुन्नत तरीका तो यही है कि ईद के बाद ईद के गोश्त से ही कुर्बानी की जाए, लेकिन किसाई साहब नहीं मिले अब क्या करेंगे आप, तो फिर जो भी मिले, लेकिन कम से कम ये तो मान सकते हैं ना कि नमाज से पहले फिर कुछ नहीं खाना। तो फिर बच्चों को भी इसी की आदत डालिए। वानहु रदी अल्लाहु अन्हु काला खतबन नबी सल्लल्लाहु अलैहि वसल्लम यौम अलधा बाद सलाती फकाला मन सल्ला सलातना व नसक नुसुकना फकद असाब नुसक व मन नसक कबल सलाती फइन्नहु कबल सलाती वला नुसुक लहु। अबू बुरदा तबनी यार खालुल बराई या रसूलल्लाहि फइन्नी نسكت شاتي قبل صلاتي وعرفت أن اليوم يوم أكل وشربي وأحببت أن تكون شاتي أول شات تذبح في بيتي فذبحت شاتي وتغديت قبل أن آتي الصلاة فقال شاتك شات لحمي قال يا رسول الله صلى الله عليه وسلم فإن عندنا أناقا لنا جزعة أحب إلي من شاتين فتجزيني قال نعم ولن تجزي عن أحد بعدك। तर्जमा देखते हैं। हज़रत बरा बिन आज़ब से रिवायत है, उन्होंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बात नकल की कि आपने ईद उल अदहा में नमाज के बाद हमारे सामने खुतबा इरशाद फरमाया, तो कहा, जो शख्स हमारे जैसी नमाज पढ़े और हमारे जैसी कुर्बानी करे, क्या मतलब सेम तरीका हो, तो इसका फरीजा पूरा हो गया, और जिसने नमाज से कुर्बानी की तो वह नमाज से पहले होने की बिना पर कुर्बानी नहीं है। ये नोट करने की बात है, ईद की नमाज पढ़ने से पहले अगर कुर्बानी कर ली तो कुर्बानी नहीं है, वो फिर एक आम का है। इस पर हजरत बरार रज़ियल्लाहु तआला अन्हु के मामू हजरत अबू बुरदा बिन नियार ने अर्ज किया, अल्लाह के रसूल, मैंने तो अपनी बकरी नमाज से पहले ही ज़िबह कर दी। उन्होंने सोचा होगा बाद में कसम नहीं मिलेगा, या नेकी का कोई शौक था कसरत से करने का, क्योंकि मैंने समझा कि आज चूके खाने पीने का दिन है, इसलिए मेरी ख्वाहिश थी कि सबसे पहले मेरे ही घर में बकरी ज़िबह की जाए। इस बिना पर मैंने अपनी बकरी ज़िबह कर दी और नमाज के लिए आने से पहले कुछ नाश्ता भी कर लिया, लगता फजर के बाद शुरू हो गए होंगे पकाने के लिए। आपने फरमाया, तुम्हारी बकरी तो सिर्फ गोश्त की बकरी ठहरी, यानी गोश्त खा लिया तुमने, कुर्बान नहीं हुई। उन्होंने अर्ज किया, अल्लाह के रसूल, हमारे पास एक भेड़ का बच्चा है जो मुझे दो बकरियों से ज्यादा अजीज है, तो क्या वो मेरी तरफ से काफी हो जाएगा? आपने फरमाया, हाँ, लेकिन तुम्हारे सिवा किसी और ना होगा। अब इसमें समझिएगा कि कुर्बानी का जानवर कम से कम दो दांत वाला होना चाहिए। ये बच्चा छोटा था, अब ये बेचारा पहले कर चुका था, तो आपने कहा चलो छोटा बच्चा कर दो, अगर अदरवाइज सिर्फ खाली वो बच्चा तुम करते तो फिर इसकी कुर्बानी नहीं होती। यह सिर्फ इनके लिए खास था। इससे पता चला कि दीन इंसान के पाकीज़ा जज्बात का नाम नहीं, बल्कि इसके लिए मुनज़्ज़ल मिन अल्लाह होना ज़रूरी है। अब आप देखिए क्या फ़र्क पड़ता है। आप अक्ल से पूछिए, जो लोग आज दीन के नाम पे नए नए काम करते हैं ना, फिर आप उनसे पूछते हैं आप ऐसा क्यों कर रहे हैं, क्या करते हो, आगे से जवाब क्या देते हैं, फर्क क्या पड़ता है, हर्ज क्या है, किसका दिल टूटा, किसकी हुआ, चलो भाई सवाब भी हुआ ना, अल्लाह के लिए किया, कोई भी कुरान पढ़ो कहते चलो कुरान ही तो पढ़ रहे हैं ना, चलो जी किसी को खाना ही तो मिल रहा है, अच्छा कब्रों पे लंगर खोला फिर क्या गरीब भूखे तो नहीं, नहीं फर्क पड़ता है, ये फर्क पड़ता है कि जो अल्लाह ने नहीं कहा वो नहीं माना। अब कोई अजान से पहले नमाज पढ़ ले, रुकू से पहले सजदे कर ले, एक रुकू की जगह दो रुकू कर ले, तो नहीं बात बनेगी ना। तो जिंदगी के सारे तरीकों में हमें नबी सल्लम को इसी तरह फॉलो करना है, ये मुराद है। अल खुरूज इला मुसल्ला बिगैरी मिंबरिन, ईदगाह में मिंबर के बगैर जाना। अन अबी सईद अल खुदरी जी रदी अल्लाहु अन्हु काल कान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम यखरुज यौम अल फित्री वल अदहा इला अल मुसल्ला फअव्वलु शैइन यब्दाउ बिहि सलातु सुम्मा यनसरिफु फयकूमु मुकाबिल अन्नास वन नास जुलूसुन अला सुफूफिहिम फयइदुहुम व यूसीहिम व यामुरुहुम फइन काना युरीदु अन यक्ता باسنت قطعه او يامر بشيء امر به ثم ينصرف قال ابو سعيد رضي الله عنه فلم يزل الناس ولا ذلك حتى خرجت مع مروان وهو امير المدينه في ادخى او فر فلما اتينا المصلى اذا منبر بناه كثير بن سلط فإذا مروان يريد أن يرتقيه قبل أن يصلي فجبست بثوبه فجذبني فارتفع فخطب قبل الصلاة فقلت له غيرتم والله فقال يا أبا سيد قد ذهب ما تعلم فقلت ما أعلم والله خير مما لا أعلم فقال إن الناس لم يكونوا يجلسون لنا بعد الصلاة فجعلتها قبل رواه البخاري। तवील रिवायत है, तर्जमा देखते हैं। अबू सईद रजी अल्लाह अन्हु से रिवायत है, उन्होंने फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ईद उल फितर और ईद उल अज़हा के दिन ईदगाह तशरीफ ले जाते तो पहले जो काम करते वो नमाज होती, इससे फरागत के बाद आप लोगों के सामने खड़े होते। अब नोट कीजिए, पहले क्या काम है, ईदगाह जाना, ठीक है, फिर उसके बाद नमाज पढ़ते, इसके बाद फरागत के बाद आप लोगों के सामने खड़े होते, लोग अपनी सफों में बैठे रहते, तब आप इन्हें नसीहत और तलते और अच्छी बातों का हुक्म देते। क्या पता चला, जुमे की नमाज से ईद की नमाज का डिफरेंस, जुमे में खुतबा पहले नमाज बाद में, ईद की नमाज में नमाज पहले खुतबा बाद में, फर्क क्या पड़ता, क्या हरज है, ये हरज है कि सल्लु कमा रअयतु मुनी उसल्ली। फिर क्या करते, फिर अगर कोई लश्कर भेजना चाहते तो इसे तैयार करते, या जिस काम का हुक्म करना चाहते हुक्म दे देते, फिर वापस घर लौट आते। हजरत अबू सईद रज़ी अल्लाहु अन्हु फरमाते हैं कि इसके बाद भी लोग ऐसा ही करते रहे, यहाँ तक कि मैं मिरवान के साथ ईद उल अदहा या ईद उल फितर में गया, वो इस वक्त मदीना का हाकिम था, तो जब हम ईदगाह पहुंचे तो वहां एक मिंबर रखा हुआ था जो कसीर बिन सल्त ने तैयार किया था। मिरवान ने अचानक चाहा कि नमाज पढ़ने से पहले इस पर चढ़े, तो मैंने इसका कपड़ा पकड़कर खींचा। देखिए अब जरा कितनी वाज़ह रिवायत है कि नमाज से पहले खुतबा देने की कोशिश कर ली, लेकिन इसने मुझे झटक दिया और मिंबर पर चढ़ गया। फिर इसने नमाज से पहले खुतबा दे दिया तो मैंने इससे कहा अल्लाह की कसम तुम लोगों ने सुन्नत नबी को बदल दिया। इसने कहा जनाब अबू सईद खुदरी वो बात जाती रही जो तुम जानते हो। मैंने जवाबन कहा अल्लाह की कसम जो मैं जानता हूँ इससे कहीं बेहतर है जिसे मैं नहीं जानता। इस पर मिरवान बोलने लगे बात दरअसल यह है कि लोग हमारे खुतबे के लिए नमाज के बाद नहीं बैठते, लिहाजा मैंने खुतबे को नमाज से पहले करवा दिया। अब आप देखिए कि ये एक बहुत बड़ा अमल है ना, जो एक सही हदीस के मुकाबले पे किया गया, अल्लाह के नबी के अमल के मुकाबले पे गया। अब बहुत लोग आज भी, यानी आपके मेरे लिए बहुत सिंपल क्राइटेरियन बन गया, कहाँ नमाज पढ़ें कहाँ ना पढ़ें, किस मस्जिद में जाएं ईद की नमाज पढ़ने किस में नहीं। पहली बात है ईद की नमाज खुली जगह पे जाना चाहिए, कोई हॉल कोई ओपन एयर, मस्जिदों में नमाज मजबूरी के बगैर नहीं पढ़नी चाहिए, ये एक हुक्म है, तभी तो वो औरतें भी जाएंगी ना जो नहीं जा सकती मस्जिद में भी, ठीक है। दूसरी बात है कि ये मेहरवान ने ये तब्दीली अपने इज्तिहाद से की थी, ये अपने वक्त के हाकिम थे, इन्होंने ये कर ली जो नस के मुकाबले में होने की बिना पे अमल के काबिल नहीं थी। हजरत अबू सईद ने जब इसका नोटिस लिया इसे ये मालूम हुआ कि अगर हुक्मरान किसी बेहतर काम पर मुवाफकत न करें तो खिलाफे उला काम को अमल में लाना जायज है। क्या पता चला कि ये उनका जाती अमल था, कुरान सुनने से इसका ताल्लुक नहीं था। तो आज अगर किसी मस्जिद में कहीं भी अगर खुतबा पहले और नमाज बाद में पढ़ी जाएगी तो वो दुरुस्त तरीका नहीं होगा, ये मुराद है। और अगर हुक्मरान कोई अच्छा काम ना करें तो फिर उनके ऊपर बात की जा सकती है, उनको सही बात की नसीहत की जा सकती है। ईद के दिन चलने के लिए एक बड़ा खूबसूरत अदब है, अलमश व रुकूब इलल ईद व सलात कबल अल खुतबती, ईद के लिए पैदल या सवार होकर जाना और खुतबे से पहले नमाज अदा करना। अन इब्ने अब्बास रदी अल्लाह अन्हु, जाबिर इब्ने अब्दुल्लाह रदी अल्लाह अन्हुम काला, लम यकुन युअज़्ज़नु यौमत्री वला यौमल अधा। हज़रत इब्ने अब्बास रज़ी अल्लाह तआला अन्हु और जाबिर बिन अब्दुल्ला रज़ी अल्लाह तआला अन्हु से रिवायत है, उन्होंने फरमाया कि ना ईद उल फितर की अजान होती थी और ना ही ईद उल अज़हा की। बात नोट कीजिए कि ईद की नमाज से पहले ना तो नफिल है और ना अजान है, ठीक है, और ना खुतबा। खुतबा भी बाद में है, नफिल भी पढ़ने भी नहीं है और अजान तो होती नहीं है। इस रिवायत में ना पैदल चलने का जिक्र है ना सवारी पर जाने की ममानियत है, जिससे इमाम बुखारी ने यह साबित किया कि दोनों तरह ईदगाह जाना दुरुस्त है, अगरचे पैदल जाने में ज्यादा सवाब है। खुतबे से पहले नमाज का होना ऊपर के बाब से साबित हो चुका, ये बात पता चल गई। अब क्या समझ आ गई कि भी जा सके, लेकिन अगर थोड़ी दूर गाड़ी खड़ी करके इस सुन्नत पे अमल करें कि पैदल ईदगाह तक पहुंचे तो बेहतर है। और मेरा ख्याल जब इतने बड़े लोगों के मजमे होते हैं तो गाड़ियां दूर ही खड़ी की जाती हैं, राइट। अब नमाज ईद के बाद खुतबा, अल खुतबा तो बाद अल ईदी, अब वो कैसा होना चाहिए या क्या होता है। अन इब्ने अब्बास रदी अल्लाहुम्मा काला, शहिदतु अल-ईद मा रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम व अबी बकर व उमर व उस्मान रदी अल्लाहु अन्हुम फकुल्लुहुम कानू युसल्लूना कबल अल खुतबती। हजरत इब्ने अब्बास रजी अल्लाह तआला अन्हु से रिवायत है, उन्होंने फरमाया मैंने ईद की नमाज रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हजरत अबू बकर उमर उस्मान रदी अल्लाहु अन्हु मजमईन के साथ पढ़ी। ये सब हजरात खुतबा से पहले नमाज ईद पढ़ते थे। बात वाज़ेह। फजलुल अय्याम फी याम तशरीक, बड़ी ईद के बाद के 3 दिन। अच्छा हम क्या कहते हैं, आज ईद, कल टरू, फिर मरू, फिर कोई और भी एक नाम होता है। ये टरू मरू शरू जो होते हैं ना, ये याम तशरीक होते हैं। वन हु रदी अल्लाह अन्हु अनिन नबी सल्लम अन्नहु काला मल अमलु फी याम अफ़तल मिन्हा फी हाज़िल अशरी, قال ولا الجهاد قال ولا الجهاد الا رجل خرج يخاطر بنفسه وماله فلم يرج بشيء। हजरत इब्ने अब्बास रज़ी अल्लाह तआला अन्हु से रिवायत है कि रसूलुल्लाह से बयान फरमाते हैं कि आपने फरमाया किसी और दिन में इबादत इन 10 दिनों में इबादत करने से अफसल नहीं है। सहाबा किराम ने अर्ज किया कि जिहाद भी नहीं। आप यहाँ से नोट करें कि सहाबा जिहाद को कितनी बड़ी नेकी समझते थे। हम होते तो हम इसकी जगह कोई और नेकी का नाम लेते जो हमें आसान लगती है, उमरा करना या हज करना। हाँ नहीं कहा जिहाद भी नहीं है, तो आपने फरमाया कि जिहाद भी नहीं। हाँ वो शख्स जो जिहाद में अपनी जान और माल को खतरे में डालते हुए निकले फिर कोई चीज लेकर वापस ना लौटे बल्कि अपनी जान माल कुर्बान कर दे। लेकिन आज हमारे यहाँ ये दिन कैसे गुजरते हैं, गफलत के साथ। आप देखिए कि इसकी इबादत की फजीलत है, जो हज पे गया वो तो वहाँ वो मीना और मुजलफा के जगहों पे करेगा, लेकिन आम तौर पे भी इंसान को अमल करना चाहिए। तो ईद की खुशी अपनी जगह, लेकिन इसको अल्लाह की नाफरमानी बनाना चाहिए। बाद पूरे रमज़ान की नेकियों को लोग सिर्फ ईद की पार्टियों में ज़ाया कर देते हैं। बाद लोग ईद रमज़ान के आखिरी दिनों में ऐसे ऐसे टिकट सेल करने शुरू हो जाते हैं जिसमें फ़न के नाम पे गुनाहगारियाँ होती हैं और वो ईद की पार्टियों के नाम पर होती हैं। तो नेकियों को ज़ाया नहीं करना चाहिए। अब जाते हुए ईद की तरफ पढ़ें क्या, अत तकबीरु याम मिनन इजा व इजा गदा इला अरफाती। याम मिना, मिना के वो दिन होते हैं ना, असल में वही याम मिना व इजा गदा इला अरफाती। याम मिना और मैदान अरफात में जाते हुए तकबीरें कहना। अन अनस रदी अल्लाहु अन्हु अन्नहु सुइला अनि तलबियति कैफ कुंतुम तस्नाउन मा नबी सल्लल्लाहु अलैहि वसल्लम काल कान युलब्बिल मुलब्बी ला युनकरु अलैहि व युकब्बिरुल मुकब्बिरु फला युनकरु अलैहि। कितने खूबसूरत लफ्ज हैं। अब अगर आप ये लफ्ज देखें ना, सिर्फ एक ये युलब्बी क्या है, इस लफ्ज का सिर्फ युलब्बी कहना का लफ्ज उर्दू में एक तर्जमा बता के वो लफ्ज लब्बैक अल्लाहुम्म लब्बैक कहता है, और अरबी में सिर्फ एक लफ्ज है युलब्बी। मुलब्बी कौन है, लब्बैक कहने वाला, ठीक है। तो क्या रिवायत है कि हजरत अनस से रिवायत है उनसे लब्बैक कहने के बारे में पूछा गया कि तुम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हमराह किस तरह करते थे, तो उन्होंने जवाब दिया कि लब्बैक कहने वाला लब्बैक कहता, इसे मना ना किया जाता, और इसी तरह तकबीर कहने वाला तकबीर कहता, तो इस पर भी कोई एतराज ना होता। तकबीरें कौन सी होती हैं जो ईद की अमूमन पढ़ी जाती हैं, कोई लब्बैक अल्लाह लब्बैक कह ले, या कोई अगर सुबहान अल्लाह भी हमदीही और जो भी मारूफ तकबीरात हैं वो कहे तो कोई हरज नहीं। और ईद ऐन की जो रूह क्या है कि अल्लाह का नाम बुलंद हो, ठीक है, फसब भी बिस्म रब्बिकल आला, अल्लाह की किब्रियाई उसकी अजमत हो, تو اس کا یہ مطلب نہیں کہ یام حج میں تلبیہ ترک کر دیا جائے، بلکہ تلبیہ بھی کہیں اور تکبیریں بھی کہیں. پھر النحر والذبح بالمصلی یوم النحر، قربانی کے دن عیدگاہ میں اونٹ یا کوئی جانور ذبح کرنا. عن ابن عمر رضی اللہ عنہما ان نبی صلی اللہ علیہ وسلم کان ینحر او یذبح بالمصلی. حضرت عبداللہ بن عمر سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم اونٹ یا کسی اور جانور کی قربانی عیدگاہ میں کرتے تھے. پتہ چلا کہ عیدگاہ جہاں نماز پڑھی پھر اسی کے پاس بعد میں قربانیاں ہوں گی، یہ مسنون ہے، لیکن ظاہرہ کی اجازت نہ ہو تو پھر آپ ہر جگہ تو نہیں کریں گے، جو کر سکیں وہ کر لیں. اب بس عید کی نماز پڑھ لی، کوئی ہو گیا، واپس کب آئیں گے؟ من خالف الطریق اذا رجع یوم العید، عید واپسی پر راستہ بدل لینا. کیوں بھائی؟ زیادہ سے زیادہ لوگوں سے مل سکیں، عید کے دن ملنا جلنا پسندیدہ. فرمایا ان جابر رضی اللہ عنہ کان نبی صلی اللہ علیہ وسلم اذا کان یوم عید خالف الطریق. حضرت جابر سے روایت ہے کہ انہوں نے فرمایا رسول اللہ صلی اللہ علیہ وسلم جب عید کا دن ہوتا تو راستہ تبدیل کرتے، ایک راستے سے جاتے تو واپسی کے وقت دوسرے راستے کو اختیار کرتے، تو ہر طرف اسلام کی شوکت کا اظہار ہوتا، قدم پڑتے وہاں نقطے گواہی دیں گے وہ جگہ، اور ساتھ ہی خاص طور پہ دوسروں کے ساتھ پھر محبت کا اظہار ہوگا. حدیث عائشہ رضی اللہ عنہ فی امر الحبشت تقدم وزاد فی خاص ہی روایتی فزجرحم عمرو فقال نبی صلی اللہ علیہ وسلم داحم امنن بنی عرفیدتا. حضرت عائشہ کی حبشیوں سے متعلقہ روایت جو پہلے گزری، یہاں اس میں اتنا اضافہ ہے کہ حضرت عائشہ نے فرمایا جب حضرت عمر نے ان کو جھڑکا تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا انہیں رہنے دو اے بنی عرفیدہ، آرام اور سکون سے کھیلو. تو کیا پتہ چلا امام بخاری نے جو باب باندھا ہے کہ اگر کسی کو باجماعت عید نہ ملے تو دو رکعت پڑھ لے، کیونکہ اس روایت کے مطابق یام عید کا تقاضا ہے کہ نماز باجماعت پڑھی جائے، رہ جائے تو الگ سے پڑھی جائے. اور یہ سارے مسائل بھی روزوں کے مسائل، وہ آپ انشاءاللہ جب اپنے کورس میں پڑھیں گے سبیل الجنہ کورس کا وہ حصہ ہے، تو اس کا آخری ٹاپک جو ہے وہ عید کے مسائل ہے. تو الحمدللہ آج ہم نے کتنی چیزوں کو پڑھا، اس میں آخری چیز جو ہم پڑھی ہے وہ عید کے مسائل ہیں. اس کو دیکھ کر تو دل کر رہا ہے کہ جلدی سے عید آ جائے.